FM, Radio Bheri FM.
Radio Bheri FM, 98.6, Rexy 2.7 MHz.
एमाले अध्यक्ष केपी शर्मा ओली मुलुकको 41 औं प्रधानमन्त्रीमा नियुक्त, 3 सदस्यीय मन्त्रीमण्डल गठन।
प्रदेश नम्बर 6 को मुख्यमन्त्रीमा माओवादीका महेन्द्र बहादुर शाही चयन। प्रदेश नम्बर 5 मा 3 सदस्यीय मन्त्री परिषद गठन।
हाड जोड्ने विशेषज्ञहरूको राष्ट्रिय सम्मेलन नेपालगञ्जमा सुरु, भारत जापान जर्मनीबाट पनि विशेषज्ञ डाक्टरहरू सहभागी।
र नेपालले विश्वकप क्रिकेटको छनौट खेल्न पाउने, डिभिजन 1 मा उक्लन सफल, डिभिजन 2 मा उपविजेतामै सीमित। हिमाल पहाड तराई कोही छैन प्राई, बिहानको भेरी खबरबाट विश्वबन्धु थापा र केशव ढकालको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np र मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ। अब खबर विस्तारमा। नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले हिजो प्रधानमन्त्रीमा नियुक्ति भएसँगै पदभार पनि ग्रहण गर्नुभएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा 76 को उपधारा 2 बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्नुभएको हो। उहाँले हिजै राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएर हिजै पदभार समेत ग्रहण गर्नुभएको छ। उरीलाई प्रधानमन्त्री बनाउन वाम गठबन्धनले स्पष्ट बहुमत, सांसदको हस्ताक्षरसहित दावी पेश गरेपछि राष्ट्रपतिले नियुक्ति गर्नुभएको हो। वाम गठबन्धनका शीर्ष नेतासहित राष्ट्रपति भवन शीतल निवास पुगेर उरीले नयाँ सरकार गठनको दावी पेश गर्नुभएको थियो। 275 सदस्यीय प्रतिनिधि सभामा वामपन्थी गठबन्धनको करिब 2/3 बहुमत रहेको छ। 275 सदस्यीय संसदमा सरकार गठनका लागि 138 सिट आवश्यक रहे पनि वाम गठबन्धनका पक्षमा 184 सिट रहेको छ। ओली यसअघि 2072 साल असोज 24 गते पनि देशको प्रधानमन्त्री बन्नुभएको थियो।
यस्तै नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले 3 सदस्यीय मन्त्री परिषद गठन गर्नुभएको छ। प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले सांसद लालबाबु पण्डित र थम्माए थापा मन्त्रीमा नियुक्त हुनुभएको हो। पण्डित वातावरण मन्त्री हुनुभएको छ भने थापा महिला तथा बालबालिका मन्त्री बन्नुभएको छ। मन्त्रीद्वयले हिजो नै राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ। माओवादी केन्द्रले भने कुनै पनि मन्त्री पठाएको छैन।
प्रदेश नम्बर 6 को मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता महेन्द्र बहादुर शाही नियुक्ति हुनुभएको छ। प्रदेश नम्बर 6 को संसदीय दलका नेता समेत रहनुभएका शाहीलाई एमाले संसदीय दलका नेता यामलाल कणेलको समर्थनमा प्रदेश प्रमुख दुर्गा केशर खनालले मुख्यमन्त्री नियुक्ति गर्नुभएको हो। दावी पेश गरेसँगै शाही मुख्यमन्त्रीमा नियुक्ति हुनुभएको छ। मुख्यमन्त्रीमा चयन भएपछि उहाँले शपथ ग्रहण भने आज हुने प्रदेश प्रमुखका प्रेस सल्लाहकार श्रीधर पौडेलले बताउनु भएको छ। पछिल्लो केही दिन यता नेकपा एमाले 6 नम्बरमा आफ्नो बहुमत नजिक रहेको भन्दै मुख्यमन्त्रीमा आलो पालो हुनुपर्ने शर्त राखेपछि सरकार गठनमा ढिलाइ भएको थियो। 40 जना प्रदेश सभा सदस्य रहेको प्रदेश नम्बर 6 एमालेका 20, माओवादी केन्द्रका 13, कङ्ग्रेसका 6 र राष्ट्रिय प्रजातन्त्र पार्टीका 1 जना सांसद रहेका छन्।
नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली 2 पटक मुलुकको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ। खरो स्वभावका ओली उखान टुक्का प्रयोग गर्दै विपक्षीप्रति कडा प्रहार गर्ने नेताका रूपमा नेपाली राजनीतिमा परिचित हुनुहुन्छ। आफ्नो अडानमा अडिग नेताका रूपमा रहने ओलीलाई उहाँका समर्थकहरूले राष्ट्रवादी नेताका रूपमा लिने गर्छन् भने विपक्षी आश्वासन मात्र बाँड्ने गरेको आरोप पनि लगाउने गरेका छन्। नवनियुक्त प्रधानमन्त्री ओलीको राजनीतिक यात्राबारे थप विवरण सुनौ सहकर्मी दीपा कोइरालाबाट।
2008 साल फागुन 11 गते 13 थुमको युवा गाउँमा बुवा मोहन प्रसाद ओली र आमा मधु ओलीको कोखबाट उहाँ जन्मनु भएको हो। ओलीले झापाको आदर्श माध्यमिक विद्यालयबाट 2028 सालमा प्रवेशिका परीक्षा एसएलसी उत्तीर्ण गर्नुभएको हो। 2022 सालमा कम्युनिष्ट राजनीतिमा लाग्नुभएका ओलीले 2028 सालको झापा आन्दोलनको नेतृत्वकर्ता मध्ये ओली पनि एक हुनुहुन्थ्यो। झापा आन्दोलन गरेको वर्ष नै उहाँ जेल पनि पर्नुभयो भने ओली तत्कालीन नेकपा मालेको संस्थापक नेता समेत हुनुहुन्थ्यो। पञ्चायती व्यवस्था विरुद्धको संघर्षका क्रममा ओलीले 2028 देखि 2044 सम्म 14 वर्ष जेल जीवन बिताउनुभयो। जेल जीवनबाट मुक्त भएपछि ओली 2048 सालको आम निर्वाचनमा पहिलो पटक विजयी हुनुभयो। त्यसपछि भएका 2051 र 2056 सालको आम निर्वाचनमा पनि उहाँ झापा क्षेत्र नम्बर 6 बाट प्रतिनिधि सभामा विजयी हुनुभएको थियो। पहिलो संविधान सभा चुनाव 2064 भने उहाँ झापाको क्षेत्र नम्बर 7 बाट पराजित हुनुभयो। 2049 सालमा नेकपा एमालेको स्थायी कमिटी सदस्य हुनुभएका ओलीले 2051 सालदेखि 2052 सालसम्म गृहमन्त्री बन्नुभएको थियो भने 2064 देखि 2065 सम्म उपप्रधान तथा परराष्ट्र मन्त्री बन्नुभयो। दोस्रो संविधान सभा चुनाव 2070 झापा क्षेत्र नम्बर 7 बाट विजयी हुनुभएका ओलीले आफ्नै पार्टीका अध्यक्ष झलनाथ खनाललाई पराजित गर्दै 2070 साल माघ 21 गते एमाले संसदीय दलको नेतामा विजयी हुनुभयो। 2071 साल साउन 1 गते एमालेको 9 महाधिवेशनबाट एमालेका नेता माधव कुमार नेपाललाई पराजित गर्दै उहाँ एमालेको अध्यक्षमा विजयी हुनुभयो। पार्टी अध्यक्ष भएको 1 वर्षपछि नै ओली 2072 असोज 24 गते एमाले संसदीय दलको नेताको रूपमा उहाँ नेपालको 38 प्रधानमन्त्री बन्न सफल हुनुभएको थियो। नेपालमा संविधान जारी भएपछि प्रधानमन्त्री बन्नुभएका ओली नेतृत्वको सरकारले भारतले गरेको नाकाबन्दीको सामना गर्नु परेको थियो। झण्डै 10 महिना सरकारको नेतृत्व गर्नुभएका ओलीले 2073 साल साउन 9 गते प्रधानमन्त्री पदबाट राजीनामा दिनुभयो।
प्रदेश नम्बर 6 को अस्थायी मुकाम सुर्खेतको ब्रेनरमा आवश्यक सबै मन्त्रालय स्थापना भएका छन्। प्रदेश मुख्य सचिव सुरेश प्रधानले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित आवश्यक मन्त्रालय स्थापना गरिएको जानकारी दिनुभएको छ। 2 साता अघि नै क्षेत्रीय प्रशासन कार्यालय भवनमा मुख्यमन्त्री तथा प्रदेश मन्त्री परिषदको कार्यालय सञ्चालनमा आएको छ। भवन डिभिजन कार्यालयमा आन्तरिक मामिला तथा कानून मन्त्रालय स्थापना गरिएको छ भने सचिव केशवराज आचार्यले पदभार ग्रहण गरेर काम थाल्नु भएको छ। मन्त्रालयको क्षेत्राधिकारभित्र शान्ति सुरक्षा प्रदेश प्रहरी प्रदेश अनुसन्धान ब्युरो विपद व्यवस्थापन कानून न्याय तथा प्रदेश सभा र प्रदेश कर्मचारी लगायत रहेका छन्। यस्तै क्षेत्रीय शिक्षा निर्देशनालयमा आर्थिक मामिला तथा योजना मन्त्रालय स्थापना गरिएको छ भने मन्त्रालयका सचिव ढुण्डी निरोला रहनु भएको छ। यो मन्त्रालयले प्रदेशको आर्थिक योजना तथा बजेट निर्माण गर्ने बित्तिकै संस्थाहरूको अनुगमन र गर्नुका साथै वित्तीय संस्थाहरूको अनुगमन र नियमन गर्नेछ। जिल्ला जनस्वास्थ्य कार्यालयमा सामाजिक विकास मन्त्रालय स्थापना गरिएको छ भने निमित्त सचिवका रूपमा भक्तबहादुर ढकालले पदभार ग्रहण गर्नुभएको छ। शिक्षा स्वास्थ्य सरसफाई महिला युवा तथा खेलकुद सामाजिक सुरक्षा भाषा संस्कृति र श्रम तथा रोजगार यस अन्तर्गत रहने भएका छन्। डिभिजन सिँचाइको कार्यालयमा भने ले मात्रै नपुग्ने भएपछि नजिकैको जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय समेतलाई मिलाएर भौतिक पूर्वाधार विकास मन्त्रालय स्थापना भएको छ। यसैबीच मैले प्रदेश प्रमुख प्रदेशका मुख्य सचिव सुरेश प्रधानलाई अब सबै मन्त्रालयले सञ्चालनमा आएर काम थाल्न थाले त भनी सोधेको छु।
हामी जम्मा 7 वटा मन्त्रालय मध्ये 6 वटा चाहिँ पुरै स्थापना भइसक्यो होइन, अपरेसन अवस्थामा छ। अब एउटा मन्त्रालय भौतिक पूर्वाधार विकास मन्त्रालयको चाहिँ सबै कर्मचारी नआएको हुनाले हामीले स्थापनाको लागि चाहिँ धन सबै तयार गरिदिइसकेका छौँ। कर्मचारी आएपछि अपरेसन हुने क्रममा चाहिँ छ।
भनेको अरू मन्त्रालयमा आवश्यक मन्त्रालयका सचिवदेखि लिएर अरू कर्मचारीहरू आइसक्नु भएको छ उसो भाइ?
एउटा सामाजिक विकास मन्त्रालयको सचिव विदेशमा आउनु भएको छैन, तर उहाँको सट्टामा उपसचिवले चलाउँदाखेरि उहाँको चलाउन सक्ने अवस्थामा छ। त्योदेखि बाहेक भौतिक पूर्वाधार मन्त्रालयको चाहिँ सचिवहरू कोही पनि आउनु भएको छैन।
भनेपछि अरू मन्त्रालयमा चाहिँ अब तत्काल कर्मचारीको समस्या छैन त्यसो भए? भौतिक पूर्वाधार बाहेक
छैन, चल्छ चल्छ हजुर।
अब अरू भौतिक संरचनाको अवस्था के कस्तो छ त मन्त्रालय सञ्चालनका लागि?
अरू क्षेत्रीय कार्यालय खारेज नभएको, खारेज गर्नुपर्ने जिल्ला स्थित कार्यालय नभएको अवस्थामा चाहिँ अलिकति ठाउँको कन्जेस्टेड अभाव थियो, तर सम्बन्धित साथीहरूले क्षेत्रीय निर्देशनालयहरूले चाहिँ कोअपरेट गर्नुभएर अहिले मन्त्रालयको रूपमा सञ्चालन गर्न सचिवज्यू मन्त्रीज्यू लगायत केही कर्मचारी राखेर काम गर्नको लागि चाहिँ अहिले स्थान एभाइलेबल भएको छ। हाम्रो चाहिँ यहाँ स्थानीय भवन निर्माण डिभिजनले पनि एकदमै रात दिन खटेर उहाँले त्यो सम्पन्न गर्नुभयो र अब चाहिँ हामीलाई अपरेट गर्ने समस्या छैन। त्यो 6 वटा उसमा चाहिँ होइन, अब सातवटामै पनि गाह्रो छैन, अब उहाँको चाहिँ सचिवहरू आइसकेपछि मात्रै त्यो हुन्छ भौतिक मन्त्रालयको चाहिँ।
अब यो मन्त्रालयहरूलाई एकीकृत ठाउँमा राख्नुपर्छ भन्ने कुराहरू पनि आइरहेछ, यसबारेमा दीर्घकालीन योजनाहरू के छन् त?
हाम्रो अहिले भएकै ठाउँ छ एकीकृत रूपमै छ, सबै वरतिर परतिर मन्त्रालय ओल्लो जस्तै एक किसिमले भन्ने हो भने झनै झनै सिंहदर स्टाइलको चाहिँ बन्छ हाम्रो सुर्खेतमा चाहिँ नमुना किसिमको बन्छ होइन, त्यसले गर्दाखेरि एकीकृत त्यो छ। पछि अब अहिले हाम्रो कल्पना हो यो चाहिँ, अब पछि मुख्यमन्त्रीज्यूहरू मन्त्री परिषद जे लाग्छ एक ठाउँ छ यहाँ चाहिँ अब होइन अब एउटा राम्रै ठाउँ बनाउनुहुन्छ भने उहाँहरूले गर्नुहोला, त्यो अहिलेको लागि पनि कम्ती छैन, अहिले भइरहेको ठाउँहरू पनि एकीकृत रूपै छ।
भनेको अहिलेकै ठाउँमा स्थापना गरिएका मन्त्रालयहरूबाट कामकाज पूर्ण रूपमा सञ्चालन हुन्छ उसो भए
कुनै गाह्रो छैन, यहाँ ठाउँहरू प्रशस्त छ हाम्रोमा किनभने क्षेत्रीय तर क्षेत्रीय निर्देशनालय र जुन भनिएका कार्यालयहरू चाहिँ जुन खारेज हुने छवटा कार्यालय बाहेक भनिएको छ त्यसको चाहिँ त्यो चाहिँ खारेज गर्नुपर्छ।
त्यो कहिलेसम्ममा खारेज होला तिनीहरू त्यस्तो केही जानकारी?
यो चाहिँ अब सङ्घीय सरकारको निर्णय हो होइन, अब नयाँ आउने सरकारले त्यसलाई गर्ला चाँडै, किनभने तैपनि अब चैत्र 28 गते भन्दा पछाडि जिल्ला स्तरीय कार्यालयहरू त यहाँ कन्टिन्यू गर्न मिल्दैन भन्ने कुरा भइसकेपछि सायद अब एक डेढ महिनाभित्रमा त त्यो कुरा भइ नै हाल्छ।
अहिले यहाँले मन्त्रालय सञ्चालनका लागि चुनौतीहरू यही हुन सक्छन् भनेर त्यस्तो के टिप्पणी गर्नुभएको छ?
सञ्चालनका लागि चाहिँ कर्मचारीहरूको दक्ष कर्मचारी चाहिन्छ होइन, त्यसको लागि चाहिँ प्रयत्न कर्मचारी पनि चाहियो। अब अहिलेको लागि भनेको ऐन कानुनै बनाउनु पर्छ, अहिले त्यो बनाइसकेको पनि छैन, अलिकति चाहिँ यो अन्तरिम अवस्था छ अहिले, त्यसले गर्दाखेरि त्यहाँ अलिकति समस्या त्यहाँनिर हुन्छ, कर्मचारी बजेट कार्यालय पनि फुल फ्लेज बनाउनु पर्यो होइन, त्यसले गर्दाखेरि यो कुरा चाहिँ समस्या छ अहिले, तर अब स्थापना हुँदै गएपछि बिस्तारै यसले चाहिँ एउटा कोर्स लिन्छ, त्यति आत्तिहाल्ने अवस्था पनि छैन, तर के भने अलिकति केही न केही स्टार्ट गर्दाखेरि अलिकति कहीँ पुग नपुग त भइ नै हाल्छ, त्यति समस्याहरू खासै त्यस्तो चाहिँ मलाई लाग्दैन।
उहाँ हुनुहुन्थ्यो प्रदेश नम्बर 6 का प्रमुख सचिव सुरेश प्रधान भेरी खबरसँग कुरा गर्दै। भेरी खबरमा छिमेक सेरोफेरो लगायतका खबरहरू बाँकी नै छन्, अहिलेलाई भने यो विश्राम।
रेडियो भेरी एफएम
तपाईँहरूले सबैको मन सुने रेडियो रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। यति बेलासम्म हामीले एमाले अध्यक्ष केपी शर्मा ओली, मुलुकको 41 प्रधानमन्त्रीमा नियुक्त, 3 सदस्यीय मन्त्रीमण्डल गठन, पदभार पनि ग्रहण, प्रदेश नम्बर 6 मुख्यमन्त्रीमा माओवादीका महेन्द्रबहादुर शाही नियुक्त लगायतका खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतिर। प्रदेश नम्बर 5 3 सदस्यीय मन्त्री परिषद गठन भएको छ। मुख्यमन्त्री शंकर पोखरेलको सिफारिशमा प्रदेश प्रमुख उमाकान्त झाले 2 मन्त्री नियुक्ति गर्नुभएको हो। नेकपा एमालेका बैजनाथ चौधरी भौतिक पूर्वाधार विकास मन्त्री र माओवादी संसदीय दलका नेता कुलप्रसाद केसी प्रदेशसभाको गृह आन्तरिक मामिला तथा कानून मन्त्री नियुक्त हुनुभएको छ। केही दिनभित्रमा मन्त्री परिषदलाई पूर्णता दिने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ।
प्रदेश नम्बर 7 मुख्यमन्त्रीमा माओवादी केन्द्रका संसदीय दलका नेता त्रिलोचन भट्ट नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख मोहन राज मल्लले नेपालको संविधानको धारा 168 उपधारा 2 बमोजिम सांसद भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो। मुख्यमन्त्रीको शपथ ग्रहण भने भोलि शनिबार गर्ने तयारी भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। एमाले र माओवादीका बहुमत प्रदेशसभा सदस्यको समर्थनमा प्रदेश प्रमुख समक्ष भट्टले आफूलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दावी पेश गर्नुभएको हो। 48 वर्षीय भट्ट डोटी जिल्लाबाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ। प्रदेश नम्बर 7 एमालेका 25, माओवादी केन्द्रका 14, काँग्रेसका 12 र राष्ट्रिय जनता पार्टीका 2 सांसद छन्।
नेपालगंजमा देशभरका हाड जोड्ने विशेषज्ञहरूको राष्ट्रिय सम्मेलन शुरू भएको छ। नेपालका 250 बढी हाड जोनी विज्ञ डाक्टरहरूको प्रतिनिधिमूलक सहभागिता रहेको राष्ट्रिय सम्मेलनमा भारत, जापान र जर्मनीबाट पनि विशेषज्ञ डाक्टरहरूको सहभागिता रहेको जनाइएको छ। आयोजक नेपाल अर्थोपेडिक एसोसिएसन वेस्टर्न च्याप्टरका अध्यक्ष डाक्टर विनोद थापाले राष्ट्रिय सम्मेलनमा देश विदेशमा विशेषज्ञ डाक्टरहरूले हाड जोड्नीका क्षेत्रमा भएका नयाँ नयाँ प्रयोग र सफलताबारे आफआफ्ना प्रस्तुतिहरू दिने बताउनु भएको छ। आफ्ना अनुभवहरू आदान प्रदान गर्ने एउटा महत्त्वपूर्ण मञ्च भएको भन्दै उहाँले चितौनदेखि पश्चिममा नै पहिलोपटक यस्तो खालको वृहत जमघट भएको बताउनु भएको छ। देश विदेशबाट आउने विशेषज्ञ डाक्टरहरूबीच अनुभव र ज्ञानको आदान प्रदानबाट धेरै कुरा सिक्ने अवसर मिल्ने सहभागी डाक्टरहरूले जनाएका छन्।
खाद्य अधिकार सम्बन्धी राष्ट्रिय कार्यशाला र मानव अधिकार रक्षकहरूको राष्ट्रिय सम्मेलन हिजो नेपालगञ्जमा भएको छ। मानव अधिकार एलायन्स, खाद्य अधिकारका लागि राष्ट्रिय सञ्जाल, फियान नेपाल, राष्ट्रिय दलित समाज कल्याण लगायतका संस्थाको संयुक्त आयोजनामा सम्मेलनको आयोजना गरिएको थियो। राष्ट्रिय मानव अधिकार रक्षक सञ्जालका केन्द्रीय अध्यक्ष अमर बहादुर एयरको अध्यक्षतामा एवं बाँके क्षेत्र नम्बर 3 प्रतिनिधि सभासद नन्दलाल रोगाएको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आयोजक संस्थाले छुट्टा छुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यशालामा खाद्य अधिकारका क्षेत्रमा कार्यरत संस्थाहरूको प्रस्तुत प्रतिवेदनमाथि छलफल भएको मानव अधिकार एयरलाइन्सका केन्द्रीय उपाध्यक्ष सुरेश कुमार गौतमले जानकारी दिनुभयो।
दाङको लमैमा बस र मोटरसाइकल ठोकिँदा हिजो दुईजनाले ज्यान गुमाउनु परेको छ। काठमाडौँबाट दाङको तुलसीपुर आइरहेको ना 6 ख 2330 नम्बरको बस र रा 4 p 2990 नम्बरको मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा रहेका दुईजनाको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर लमै नगरपालिका वडा नम्बर 6 का 19 वर्षीय मिनराज न्युपाने र घुराई उपमहानगरपालिकाका 21 वर्षीय मञ्जित कुमार गुप्ताको ज्यान गएको प्रहरीको भनाइ छ। चालक र बसलाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।
जुम्लाका धामी झाँक्रीले बिरामीलाई स्वास्थ्य संस्थामा उपचार गराउन पठाउने गरेको पाइएको छ। स्वास्थ्य सेवाको ग्रामीण तहसम्म पहुँच बढ्नुका साथै विभिन्न संस्थाहरूले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेपछि धामी झाँक्रीहरूले गर्ने उपचार विधिमा परिवर्तन आउन थालेको छ। धामी झाँक्रीको भरमा परेर कतिपय मानिसले ज्यान नै गुमाउने गरेको हुँदा पछिल्लो समय जुम्लाका धामी झाँक्रीहरूले नै बिरामीलाई स्वास्थ्य संस्थामा उपचार गराउन पठाउने गरेका हुन्। भूत प्रेत मसान लागेको भन्दै आफूका आउने बिरामीलाई अस्पताल जान आग्रह गरेको धामी झाँक्रीले बताएका छन्। धामी झाँक्रीले अस्पताल जान सल्लाह दिएको, धेरै जसो बच्चाहरूमा कुपोषण देखा परेको स्वास्थ्य कर्मीहरूले बताएका छन्।
भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ, अहिलेलाई भने यो अर्को विश्राम।
सबैको मन सुने
रेडियो भेरी एफएम।
तपाईँले सबैको मन सुने रेडियो रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेलसम्म हामीले छिमेक सिरोफिरो लगायतका खबरहरू प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतिर। निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले 3 चरणका निर्वाचन सफलतापूर्वक सम्पन्न गराएर राष्ट्रलाई संक्रमणकालबाट मुक्त गराउनु आफ्नो सरकारको मुख्य सफलता भएको बताउनु भएको छ। राजीनामा दिनु अघि हिजो प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्दै देउवाले निर्वाचन गराउनकै लागि आफू प्रधानमन्त्री बनेको भन्दा यसलाई ठूलो उपलब्धिका रूपमा लिएको बताउनु भएको छ। उहाँले आफ्नो कार्यकालमा गरेका अन्य कामका विवरणहरू पेश गर्दै वैदेशिक लगानी भित्र्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको दावी पनि गर्नुभएको छ। उहाँले संक्रमणकाल समाप्त भएसँगै मुलुक अब आर्थिक विकासको मार्गमा प्रवेश गरेको भन्दै नेपालमा लगानी गर्न लगानीकर्ताहरू उत्सुक रहेको पनि बताउनुभयो। आफ्नो कार्यकालमा परराष्ट्र नीतिलाई पनि सन्तुलित बनाएको दावी गर्दै देउवाले आफू नेपाली जनताको सुख दुःखमा पदमा रहँदा र नरहँदा पनि साथै रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। देउवा गत जेठ 23 देशको 40 प्रधानमन्त्रीका रूपमा निर्वाचित हुनुभएको थियो।
निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन तयारी सुरु गरेको छ। निर्वाचन आयोगले संसदमा प्रतिनिधित्व गर्ने प्रमुख 5 राजनीतिक दलसँग राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन सञ्चालन तथा व्यवस्थापनका सम्बन्धमा औपचारिक छलफल सुरु गरेको हो। छलफलमा आयोगले फाल्गुन 21 राष्ट्रपति र चैत्र 3 उपराष्ट्रपतिको निर्वाचन गर्ने मिति समेत प्रस्ताव गरेको छ। संघीय संसद गठनसँगै निर्वाचन आयोगले संवैधानिक व्यवस्था अनुसार राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको सञ्चालन र व्यवस्थापनका सम्बन्धमा राजनीतिक दलसँग परामर्श सुरु गरेको हो। चैतभित्र सम्पन्न हुने गरी राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको सञ्चालन र व्यवस्थापनका सम्बन्धमा राजनीतिक दलसँग परामर्श गरिएको आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो। आयोगले निर्वाचनको मिति प्रस्ताव गरे पनि त्यसको टुङ्गो भने सरकारसँग छलफल गरेपछि मात्रै लगाउने तयारी पनि गरेको छ। राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सांसदहरू मतदाता रहने बहुमतीय प्रणालीबाट राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित हुने संवैधानिक व्यवस्था छ। निर्वाचन आयोगले राजनीतिक दलहरूलाई प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनको खर्च विवरण बुझाउन ढिलाइ नगर्न पनि सचेत गराउँदै आएको छ।
भेरी खबरमा अब लागौं खेल खबरतिर। नेपाल नामिबियामा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन टूको उपविजेतामै समेटिएको छ। उपाधि भिडन्तमा नेपाल युएसँग मात्र 7 रनले पराजित भएपछि उपविजेतामै चित्त बुझाउनु परेको हो। 278 रनको चुनौती पाएको नेपालले 8 विकेटको क्षतिमा 270 रन मात्र बनाउन सक्यो। कप्तान पारस खड्काले कप्तानी इनिङ्स खेल्दै अविजित रहँदै शतक जोडे पनि टिमको हार टार्न सक्नु भएन। पारसले 8 छक्का र 3 चौकाको मद्दतले अभिजित रहँदै 103 बलमा 112 रन जोड्नुभयो। शरद विश्वाकरले 30, उपकप्तान ज्ञानेन्द्र मल्लले 24 तथा रोहित कुमार पौडेलले 23 रन बनाउनुभयो। युएईले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित 50 ओभरमा 4 विकेटको क्षतिमा 277 रन बनाएको हो। नेपाली बलरमाथि हावी हुँदै युएईका अस्फाक अहमदले 114 रनको शतकीय पारी खेल्नुभयो। शीर्ष दुईमा रहेर नेपाल र युएई डिभिजन एकमा उक्लिएका छन् भने आउँदो मार्चमा जिम्बाब्वेमा हुने एक दिवसीय विश्वकप क्रिकेटको छनौट चरणमा पनि ठाउँ पक्का गरेका छन्।
पाँचौं प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता हिजोदेखि बाँकेको नेपालगञ्जमा सुरु भएको छ। उद्घाटन खेलमा न्यू डायमण्डले नेपाल प्रहरी र एपिएफले बंगलादेशको इफान ग्रुप महिला भलिबल टोलीलाई हराएका छन्। न्यू डायमण्डले नेपाल प्रहरीलाई 25-19, 25-14 र 27-25 अङ्कले र एपिएफले इफान ग्रुपलाई 25-9, 25-7 र 25-11 पराजित गरेको थियो। लिग कम नकआउटको आधारमा खेलाइएको प्रतियोगितामा नेपाल लगायत भारत तथा बंगलादेशका महिला भलिबल टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले 2,00,000, उपविजेताले 1,00,000 र तेस्रो हुने टिमले 50,000 नगद पुरस्कार पाउने जिल्ला भलिबल संघका अध्यक्ष टीएस ठकुरीले बताउनुभयो।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक।
एमाले अध्यक्ष केपी शर्मा ओली मुलुकको 41 प्रधानमन्त्रीमा नियुक्त, 3 सदस्यीय मन्त्रीमण्डल गठन।
प्रदेश नम्बर 6 मुख्यमन्त्रीमा माओवादीका महेन्द्र बहादुर शाही चयन। प्रदेश नम्बर 5 3 सदस्यीय मन्त्रीमण्डल परिषद गठन।
हाड जोड्ने विशेषज्ञहरूको राष्ट्रिय सम्मेलन नेपालगञ्जमा सुरु। भारत जापान जनवरबाट पनि विशेषज्ञ डाक्टरहरू सहभागी।
र नेपाल नामिबियामा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन टूको उपविजेतामै सीमित। कप्तान खड्काको शतकीय पारी युएईसँग 7 रनले पराजित। हस् तैलाई बिहानको भेरी खबर सकियो। अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै विश्वबन्धु रोकाए र केशव ढकाल बिदा हुन्छौँ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।